चलिए अब है अगला रकू 76 से 93। टॉपिक से ही आप खुश हो जाएंगे, हमारी दुआएं अंबिया की दुआओं के आईने में। इस एक रकू में आपको तीन बड़े अंबिया कराम की मारूफ दुआएं दिखेंगी और अल्लाह करे कि हमारा भी अकीदा ऐसा ही हो जाए। वनूहन इस नादा मिन कबल फस्त जब ना लहू फनज जई ना हु अहलहू मिन अल करबिल अजीम। नूह के इस वक्त को याद कीजिए जबकि इसने इससे पहले दुआ की। किससे पहले? ये जो भी इब्राहिम की कहानियाँ पढ़ के आए हो उससे पहले तो मेरा एक और प्यारा बंदा भी था और वो नूह था। हमने इसकी दुआ कबूल फरमाई और इसे और इसके घर वालों को बड़े कर्ब से निजात दी। क्या कर्ब था नूह का! ईमान वाले को गुनाहों के माहौल में रहना दुखी कर देता है। ये था दुख उनका कि अल्लाह मैं इनके अंदर कैसे जीऊँ। और अल्लाह ऐसे कर्ब से हर एक को निकाल दे जो बुरे माहौल में पड़ा हुआ है। बीवी हो नमाजी और मर्द फ़र्ज भी ना पढ़े, बीवी हो पाक दामन और मर्द शराब कबाब में डूबे, उनसे पूछिए कर्ब क्या होता है। अल्लाह ऐसे तमाम लोगों को ऐसे कर्ब से निकाल दे। और जो लोग हमारी आयतों को झुटलाते थे इनके मुकाबले में हमने इनकी मदद की। यकीनन वो बुरे लोग थे, बस हमने इन सब को डबो दिया। और दाऊद और सुलेमान को याद कीजिए जबकि वो खेत के मामले में फैसला कर रहे थे कि कुछ लोगों की बकरियां रात को इसमें चर गई थीं और इनके फैसले में हम मौजूद थे। हमने इनका सही फैसला सुलेमान को सुझा दिया, हर एक को हमने हुक्म और इल्म दे रखा था। और दाऊद के ताबे हमने पहाड़ कर दिए थे जो तस्बीह करते थे और परिंदे भी, और करने वाले सब कुछ हम ही थे। हमने इसे तुम्हारे लिए लिबास बनाने की कारीगरी सिखाई ताकि लड़ाई के ज़र्र से तुम्हारा बचाव हो, क्या तुम शुक्रगुजार बनोगे? हमने तुंदो तेज़ हवा को सुलेमान अलैहिस्सलाम के ताबे कर दिया जो इसके फरमान से ज़मीन की तरफ चलती है, जहां हमने बरकत दे रखी थी, और हम हर चीज़ से बाखबर और दाना हैं। इसी तरह से बहुत से शयातीन भी हमने इसके ताबे कर रखे थे जो इसके फरमान से गोते लगाते थे और इसके सिवा भी बहुत से काम करते थे, इनके निगेबान हम ही थे। अय्यूब अलैहिस्सलाम की इस हालत को भी याद करो जबकि इसने अपने परवरदिगार को पुकारा। सब बीमारों के लिए वजीफ़ा है ये। अन्नी मस्सनी दुर्रुवानता रहमुर राहिमीन, मुझे बीमारी लग गई है और तू रहम करने वालों से ज़्यादा रहम करने वाला, ये तक नहीं कह रहे कि अल्लाह मुझे सेहत दे दे। जब अल्लाह की बड़ाई का एहसास होता है ना तो बात मुंह से निकलती नहीं है, बस अपनी बेबसी बता दी। तो हमने इसकी सुन ली और जो दुख उन्हें था इसे दूर कर दिया और इसको अहलो अय्याल अता फरमाए, बल्कि इनके साथ वैसे ही और भी अपनी ख़ास मेहरबानी से, ताकि सच्चे बंदों के लिए नसीहत का सबब हो। और इस्माइल और इदरीस और ज़ुल्किफ़ल अलैहिमुस्सलाम, ये सब साबिर लोग थे, अल्लाह हमें भी साबिर बना दे। हमने इन्हें अपनी रहमत में दाखिल कर लिया, ये सब लोग नेक थे, अल्लाह हमें भी नेक बना दे। और एक और प्यारा अल्लाह का ज़न्नून, बस ज़न्नून इज़हब मुगादिबा, मछली वाले यानी यूनुस अलैहिस्सलाम को भी याद करो जबकि वो गुस्से से चल दिया और ख्याल किया कि हम इसे ना पकड़ सकेंगे। बिलाखिर वो अंधेरों के अंदर से पुकार उठा कि इलाही तेरे सिवा कोई माबूद नहीं, तू पाक है, बेशक मैं जालिमों में हो गया। तो हमने इसकी पुकार सुन ली और इसे गम से निजात दे दी। और हम ईमान वालों को इसी तरह बचा लिया करते हैं। ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन पढ़ने की वजह से अल्लाह ने बचा लिया। और ज़करिया अलैहिस्सलाम को याद करो जब उसने अपने रब से दुआ की, ऐ मेरे परवरदिगार मुझे तन्हा ना छोड़। बे औलाद लोगों के लिए वजीफ़ा है, ले लीजिए। रब्बी ला तज़रनी फ़र्दं व अंता खैरुल वारिसीन, ऐ मेरे परवरदिगार मुझे तन्हा ना छोड़ और तू सबसे बेहतर वारिस है। फस्त जब ना लहू, तो हमने उसकी दुआ कबूल कर ली। वहब ना लहू यहया, और हमने उसको यहया अलैहिस्सलाम अता फरमाए। ये कैसे हो गया? कहा वसलह ना लहू ज़ौजहू, और हमने इनकी बीवी को इनके लिए दुरुस्त कर दिया, यानी उनका बांझपन दूर कर दिया। पहले तो सिर्फ बांझ थी, अब तो साथ बुढ़िया भी थी। लेकिन अल्लाह ने उनकी बीवी का ऑपरेशन करवा दिया, ट्रीटमेंट करवा दिया कि बुढ़ापे के बावजूद भी बच्चा जन्ने के काबिल हो गई। वजह हाईलाइट कीजिए आप सब। आज तो मेरे लिए इतने वॉलंटियर फॉर्म फिल होंगे कि उसका कोई हिसाब नहीं है। वजह आगे लिखी है, इन्नहुम कानू युसारिऊन फिल खैरात। क्यों मिला ये सब कुछ ज़करिया और उनकी बीवी को? बुढ़ापे में औलाद मिल गई जब होती नहीं है, सेहतमंद औरतों की औलाद नहीं होती मीनोपॉज के बाद, तो इस औरत की क्यों हो गई? क्योंकि इन्नहुम कानू युसारिऊन फिल खैरात, वो लोग नेक कामों की तरफ जल्दी करते थे, भाग भाग के नेकियां करते थे, अल्लाह के रस्तों में भाग दौड़ करते थे। ये पहली खूबी थी। और दूसरी, वयदूना रगबं व रहबा, और वो अल्लाह को पुकारते थे रगबत और रहब के साथ, यानी लालच और तमा के साथ पुकारते थे। ये दूसरी खूबी है औलाद लेने के लिए। और तीसरी भी ले लीजिए, वकानू लना खाशीन, और हमारे सामने आजजी करने वाले थे। वल्लाही अल्लाह आज भी आपको 40 साल, 50 साल, 60 साल की उम्र का होने के बावजूद भी औलाद दे सकता है, अगर आप ये तीन काम करें, अगर अल्लाह का हुक्म हो तो। याद रखिए, लोग कहते हैं इस काम में पड़ जाएं औलादें रुल जाती हैं, अल्लाह कहता है मैं देता ही तब हूँ। हाँ, दुख कब होता है ये तो अल्लाह को पता है, किसी को औलाद कब दी, क्यों दी। देखिए ना, कुछ को शादी के फौरन बाद मिल जाती है, कुछ को 10 साल भी नहीं मिलती, कुछ को 14 साल नहीं मिलती। अब 14 साल हो गए शादी को, औलाद नहीं हुई, आप उससे पूछ, उससे पूछ, इलाज पूछ, दवाइयाँ पूछ, कर करा, कुछ नहीं होती। आप कहते हैं मैं कुछ कर लूँ, आप अच्छे कामों में लग जाते हैं। गैब के पर्दे उसको पता है, आप पर मैं फतवा नहीं दे सकते। बच्चे होते बड़े काम थे, फारिग बैठी हूँ, लाओ मैं किसी काम को ज्वाइन कर लूँ, आपने शादी के 10 साल बाद नेकियों के फॉर्म पर साइन कर दिया, फिर आपकी ज़िंदगी का एक ही हम और गम बन गया लोगों को हिदायत की तरफ बुलाना है। अल्लाह ने आपको 3-4 साल ठोक बजा के देख लिया और एक दिन आपको उम्मीद दिला दी। आप कहते हैं ओह प्रेगनेंसी हो गई, यकीन नहीं आ रहा, हाउ इज़ इट पॉसिबल। आप उसकी वजह डॉक्टर्स की खूबियाँ गिने, लोग भी पूछते हैं इलाज कराया, दवाई खाई थी। और यहाँ के लोग तो कुछ ऐसे होंगे, वो कहेंगे किड़े बाबे को गई सी, मैनू भी ले चल, धागा बंधिया सी। कोई धागे दुगों से बच्चे नहीं होते। फिर बेचारी इतनी डॉक्टरें जो बैठी हैं, उनकी तो रोज़ी ना चले अगर सिर्फ बाबाओं से ही बच्चे मिलने लगे। अब हुआ क्या, गैब के पर्दे में अल्लाह ने फरिश्तों से कहा था कि ये मियाँ बीबी तो इन्नहुम युसारिऊन फिल खैरात थे, और साथ साथ पुकारते भी थे कि अल्लाह बच्चा दे दे, या दूना ना रगबं व रहबा, और दिल में खशियत भी थी, कानू लना खाशीन, जो इनको बच्चा दे दो। यहाँ तक तो है बात अच्छी, लेकिन बात आगे गलत कब होती है? जब ये एक बच्चा इन सारे कामों में रुकावट बन जाता है। तो पूरे यकीन से कहें, अल्लाह वो बच्चा कभी ना देना जो नेकियों की भाग दौड़ ख़त्म कर दे, जो तेरे साथ हमारा ताल्लुक तोड़ दे और खुशू की बजाय तकब्बुर आ जाए। इम्तिहान होता है, अल्लाह दे के आजमा रहे अब कितना काम करते हो। और वो इतना सही बलिश्त बराबर बच्चा आपको अगर अपने लिए प्यारा हो गया और इतने उम्मत के बच्चे पीछे हो गए, तो याद रखिए फिर आजमाइश बड़ी सख्त आती है। कभी अपने बच्चों का नाम लेकर दीन का कोई काम ना छोड़े, ये मैं आपको नसीहत करती हूँ। फिर उसकी पकड़ आप पे नहीं, इन बच्चों पे भी आएगी। अल्लाह ताला एक दफ़ा जब इस काफिले में डाल दे तो मौत की सूरत में जाएँ, और बाद में हमारी नस्लें भी इसी रस्तों में आ जाएँ। फरमाया, एक औरत की भी कहानी सुन लेते हैं, और वो कौन थी? वल्लती अहसनत फरजहा, और वो पाक दामन बीबी यानी मरियम, जिसने अपनी इस्मत की हिफाजत की, हमने इसके अंदर अपनी रूह फूंक दी और ख़ुद इन्हें और इनके लड़के को तमाम जहान के लिए निशानी बना दिया। ये तुम्हारी उम्मत है, यानी अल्लाह कह रहा है ये है तुम्हारी फैमिली, अंबिया कराम और उनकी माएँ, जो हकीकत में एक ही उम्मत है, और मैं तुम सब का परवरदिगार हूँ, बस तुम मेरी ही इबादत करो। अल्लाह का हुक्म तो ये था, लेकिन हुआ क्या? फिर के वारियत, व तकत्तौ अमरहुम बैनहुम कुल्लु इलैना राजिऊन, मगर लोगों ने आपस में अपने दीन में फिरके बंदियां कर लीं, सब के सब हमारे ही तरफ लौटने वाले हैं। यानी अल्लाह ताला की नसीहत पे कान नहीं धरे। कितना खूबसूरत रुकू था ये, ऐसे नहीं लग रहा कि बड़े प्यारे प्यारे लोगों से मुलाकात हुई है? ایک تو اس میں دعا آئی حضرت ایوب کی، انی مسنی در وانت ارحم الراحمین، ہر بیمار یہ دعا پڑھے، خود پڑھے، انشاءاللہ فائدہ ہوگا. پھر حضرت یونس کی دعا آئی، لا الہ الا انت سبحانک انی کنت من الظالمین. اس کے اوپر اللہ کے نبی نے فرمایا، اللہ تعالیٰ کیا فرماتا ہے، اسی میں آگے بھی آتا ہے نا، وَكَذَلِكَ نُنْجِي الْمُؤْمِنِينَ، صرف یونس کو نہیں مچھلی کے پیٹ سے نکالا تھا، ایمان والوں کو بھی مشکلات سے اللہ نکالتا ہے اس کلمے کے پڑھنے سے. خوب پڑھا کریں، کتنا پڑھیں، کہاں پڑھیں، یہ آپ کو آگے جا کے بتاؤں گی، ابھی تو جتنا سمجھ آتا ہے اتنا پڑھ لیں. غور کریں تین چیزیں اس میں، لا الہ الا انت، اللہ کی الوہیت، دوسرا سبحانک، اس کی تسبیح، اور تیسرا انی کنت من الظالمین، ظالم میں ہوں. یہ تین سبق پڑھ لیں تو سوا لاکھ نہیں، ایک دو بار پڑھنا بھی کام آئے گا. پھر اسی طرح سے آپ دیکھیے کہ صالحین کی اللہ سے دعا کیسے ہوتی تھی. اللہ تعالیٰ فرماتا ہے کہ میں نے لوط علیہ السلام کو علم و حکمت سے نوازا اور وہ اس فضل الہی کے اہل ثابت ہوئے. نوح علیہ السلام کو ان کی قوم نے ستایا، تکلیفیں دیں، تو آپ نے اللہ کو پکارا کہ میرے مالک، میں تو عاجز آ گیا ہوں، تو میری مدد فرما اور زمین پر اس کافروں میں سے کسی ایک کو بھی نہ باقی رکھ، ورنہ یہ تیرے بندوں کو بہکائیں گے اور ان کی اولادیں بھی ایسے فاجر اور کافر ہوں گی. یہ سورت نوح میں ہم پڑھیں گے دعا ان کی. اللہ نے اپنے نبی کی دعا قبول فرمائی اور آپ کو اور مومنوں کو نجات دی. کیا پتہ چلا، ہر طرح کی مشکل میں انبیاء کرام نے اللہ کو پکارا، یہ سیکھے. اچھا کیا کہا، رب محمد، رب عیسیٰ، نہیں کیا کہا، ربی. میرے سے پیارا تعلق رب سے کس کا ہوگا، میں کسی کو بیچ میں کیوں لاؤں، یہ محبت کی انتہا تھی. تو آپ بھی شعور سے کہیے، لا الہ الا انت سبحانک انی کنت من الظالمین. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، سب سے زیادہ سخت امتحان نبیوں کا ہوتا ہے، پھر صالح لوگوں کا، پھر ان سے نیچے کے درجے والوں کا، پھر ان سے کم درجے والوں کا. یہ صحیح روایت ہے ناصر الدین البانی کے ناطے سے، ترمذی میں ہے 2398. تو کبھی بھی زندگی کے امتحانوں میں گھبرائیے نہیں. ایک سوال پیدا ہوتا ہے، آزمائش اور مصائب میں کس کو پکاریں؟ جواب، جس کو ایوب علیہ السلام نے اپنی بیماری میں پکارا. ہم اپنی چھوٹی چھوٹی بیماریوں میں کن کی طرف بھاگتے ہیں، اسپیشلسٹ، ڈاکٹرز، لیکن اپنے رب کے آگے نہیں گڑگڑاتے. دیکھیے، اسباب کو استعمال کرنا غلط نہیں ہے، لیکن سب اسباب سے پہلے مسبب الاسباب پر نظریں رکھ لیجئے، انشاءاللہ فائدہ ہوگا. آج دیکھیے کتنے لیٹسٹ طریقہ علاج ہیں، پھر بھی بیماریاں زیادہ ہیں، اور نبی صلی اللہ علیہ وسلم کے دور تک بھی لوگ بیمار کوئی نہیں ہوتے تھے. کہتے ہیں کہ ایک دفعہ ایک حکیم آ گیا مدینہ میں کہ ادھر تو کوئی ڈاکٹر ہی نہیں ہے، میں دکان کھولوں گا تو بڑی چلے گی. کچھ دن بیٹھا رہا، مریض ہی نہیں آئے. لوگوں سے پوچھا، تم بیمار نہیں ہوتے؟ کہا، ہم نہیں ہوتے بیمار. کیوں نہیں ہوتے؟ کہا، ہم صبح شام کی دعائیں پڑھتے ہیں اور ہم اپنے نبی کے طریقوں پہ چلتے ہیں اور پیٹ میں جگہ رکھ کے کھاتے ہیں، اپنا بوریا بستر سمیٹا اٹھ کے چل پڑا. کہنے لگا، تمہیں میری ضرورت نہیں ہے. آج دیکھیے، آرگینک فوڈ، ڈسٹلڈ واٹر، اور بیماریاں اتنی ہی زیادہ، کیونکہ رب کو نہیں پکارتے. تو ہم نے انبیاء کرام سے جو ایک اجتماعی چیز سیکھی، نمبر ایک، حقیقی صبر کیا ہوتا ہے، یہ تین چیزوں پہ مبنی ہوتا ہے، نوٹ کر لیجئے گا. نمبر ایک، شکوہ و شکایت سے روک دیتا ہے بندے کو. اور اس کے بعد پھر آپ خود کو بھی چیک کریں کہ کیا واقعی میں حقیقی معنوں میں صابرہ ہوں. ہماری تو جب آواز تھک جاتی ہے، گلا بیٹھ جاتا ہے لوگوں کو دکھ سنا کے، پھر کہتے ہیں اچھا میں صبر کرتی ہوں. نہیں، اگر آپ صابر ہیں، اللہ پہ راضی ہیں، شکوہ نہیں کریں گے، شکایت نہیں کریں گے. دوسرا، اللہ کی نافرمانی سے صبر، اور تیسرا، اللہ کی اطاعت پہ صبر. زندگی میں جتنی آزمائشیں آتی جائیں، یہ کام زیادہ کر دے، اللہ بچائے گا. آج کیا ہے، ایڈوانس میڈیسنز، پور ہیلتھ، اللہ تعالیٰ بچا کے رکھے. کیا سیکھا، اللہ ہی صلاحیتیں اور خوبیاں عطا کرتا ہے، رحمت کی امید صرف اللہ سے لگانی ہے. کیا میری صلاحیتیں اور اسباب اللہ کی راہ میں خرچ ہوتے ہیں؟ انبیاء کرام کی دعائیں یاد کر کے وہی دعائیں اللہ سے مانگنی ہیں، کہیں انشاءاللہ. تکلیف اور بیماری میں صرف اللہ کو پکارنا ہے. کیا میں نیکی کے کاموں میں بھاگ دوڑ کرتی ہوں یا سستی سے گھر بیٹھ جاتی ہوں؟ اس کے بارے میں خود کو پوچھنا. اللہ کو پکاریں تو دعا قبول ہوتی ہے, کسی اور کو پکارنے کی ضرورت نہیں. اللہ تعالیٰ ہمیں کسی اور کے در کا محتاج نہ کرے. آیت 94 سے 112 آخری رکوع ہے سورت کا. لکھیے ٹاپک, کسی کی کوشش کی ناقدری نہ کی جائے گی. انبیاء کرام کے قصے پڑھتے ہوئے کبھی کبھی ہم کمپلیکس میں چلے جاتے ہیں, ہاں وہ تو نبی تھے نا, وہ تو چنے ہوئے تھے, ان کی تو اونچی شان. اللہ کہتا نہیں, آج تم ان کے رستوں پہ چلو گے تو ایسے ہی ہوگا. ایوب سے صبر سیکھ لو, داؤد اور سلیمان سے شکر سیکھ لو. نہ ملنا انعام ہے نہ چھننا ہمیشہ عذاب ہے. یہ سبق سیکھ لو, اللہ تعالیٰ تمہارے لیے ساری باتوں کو آسان کر دے گا. اللہ سے دعا کیجئے کہ ہمارے لیے بھی یہ صبر کرنا آسان ہو جائے. فرمایا, فَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ, اور جو کوئی عمل صالح کرے چاہے وہ مرد ہو یا عورت, مراد کیا ہے کہ کوئی بھی ہو, پھر جو بھی نیک عمل کرے اور وہ مومن بھی ہو, تو ہم اس کی کوشش کی بے قدری نہیں کریں گے. ہم تو اس کے لکھنے والے ہیں, کمر دکھی, کچھ بھی ہوا, لکھتے لکھتے تھک گئے, دیکھتے دیکھتے تھک گئے, اللہ قدر کرے گا انشاءاللہ. اور جس بھی بستی کو ہم نے ہلاک کر دی, اس پر لازم ہے کہ وہاں کے لوگ پلٹ کر نہیں آئیں گے. نوٹ کر لیجئے, کوئی روح نہیں آتی واپس, جو چلے گئے وہ آ گئے, یا سجین یا الیین, یہاں تک کہ یاجوج ماجوج کھول دیے جائیں گے اور وہ ہر بلندی سے دوڑتے ہوئے آئیں گے. سچا وعدہ قریب آ لگے گا. اس وقت کافروں کی نگاہیں پھٹی کی پھٹی رہ جائیں گی کہ ہائے افسوس ہم پر اس حال میں کہ ہم غافل تھے, بلکہ واقعی ہم قصوروار تھے. تم اور اللہ کے سوا جن جن کی عبادت کرتے ہو سب دوزخ کا ایندھن بنو گے, تم سب دوزخ میں جانے والے ہو. اگر یہ سچے معبود ہوتے تو جہنم میں داخل نہ ہوتے, اور سب کے سب اس میں ہمیشہ رہنے والے ہیں. وہ وہاں چلا رہے ہوں گے اور وہاں کچھ بھی نہ سن پائیں گے. البتہ بے شک جن کے لیے ہماری طرف سے نیکی پہلے سے ٹھہر چکی, وہ سب جہنم سے دور ہی رکھے جائیں گے. وہ تو دوزخ کی آہٹ تک نہ سنیں گے اور اپنی من بھاتی چیزوں میں ہمیشہ رہنے والے ہوں گے. وہ بڑی گھبراہٹ بھی انہیں غمگین نہ کر سکے گی, اور فرشتے ان کو ہاتھوں ہاتھ لیں گے. نوٹ کیجئے, وارم ویلکم, کہ یہی تمہارا وہ دن ہے جس کا تم وعدہ دیے جاتے رہے. تھوڑے دن کی زندگی اور محنت کر لیں, فرشتے دلہن کی طرح آپ کا استقبال کریں گے. جس دن ہم آسمان کو یوں لپیٹ دیں گے جیسے دفتر میں اوراق لپیٹ دیے جاتے ہیں, جیسے کہ ہم نے اول دفعہ پیدائش کی تھی, اسی طرح دوبارہ کریں گے. یہ ہمارے ذمہ وعدہ ہے اور ہم اسے ضرور کر کے ہی رہیں گے. ہم زبور میں نصیحت کے بعد یہ لکھ چکے کہ زمین کے وارث میرے نیک بندے ہی ہوں گے. عبادت گزار بندوں کے لیے اس میں بڑا پیغام ہے. اللہ ہمیں عبادت گزار بنا دے. اور ہم نے آپ کو تمام جہان والوں کے لیے رحمت بنا کے رکھا. نوٹ کیجئے گا, سورت ہے الانبیاء. اتنے بڑے بڑے جلیل القدر انبیاء کا تذکرہ ہوا, تو یہ کیسے ہو سکتا ہے کہ رحمت للعالمین کا تذکرہ نہ ہو؟ تو فرمایا, ہم نے آپ کو, وما ارسلناک الا رحمت للعالمین, اور ہم نے آپ کو تمام جہان والوں کے لیے رحمت بنا کر بھیجا. دعا کیجیے آج یہ امت اس رحمت سے محروم نہ ہو جائے. ان سے کہو, میرے پاس جو وحی آتی ہے وہ یہ ہے کہ تمہارا رب صرف ایک رب ہے, پھر کیا تم سرے اطاعت جھکاتے ہو؟ بولیے جی انشاءاللہ. پھر اگر یہ منہ موڑ لیں تو کہہ دیجئے کہ میں نے تمہیں یکساں طور پر خبردار کر دیا ہے, مجھے علم نہیں کہ جس کا وعدہ تم سے کیا جا رہا ہے وہ قریب ہے یا دور ہے. یعنی قیامت اصل میں آنی کب ہے یہ نفس سلم کو بھی نہیں پتا. البتہ اللہ تو کھلی اور ظاہر بات کو بھی جانتا ہے, اور جو کچھ تم چھپاتے ہو اس کو بھی جانتا ہے. مجھے اس کا بھی علم نہیں, ممکن ہے تمہاری آزمائش ہو اور ایک وقت مقرر تک کا فائدہ اٹھانا ہو. خود نبی نے کہا کہ اے رب انصاف کے ساتھ فیصلہ فرما, اور ہمارا رب بڑا مہربان ہے جس سے مدد طلب کی جاتی ہے ان پر جو تم بیان کرتے ہو. بڑا خوبصورت اینڈ ہے سورت کا. کیا سیکھا؟ صحیح بخاری کی روایت 74:12, اللہ کے نبی نے فرمایا, قیامت کے دن زمینوں کو مٹھی میں لے گا اللہ, ایسے اور آسمان اس کے دائیں ہاتھ میں ہوں گے، پھر فرمائے گا میں ہوں بادشاہ، کہاں ہیں زمین کے بادشاہ؟ کیا سیکھا؟ اللہ کی بڑائی کو ماننا ہے، فتنوں سے بچنے کے لیے قرآن کو پڑھنا ہے، آخرت میں مجرمین کے حال سے بچنے کے لیے آج کوشش کرنی ہے، آخرت میں مومنین خوش ہوں گے اور مطمئن ہوں گے، ایمان والا بننا ہے۔ اللہ کے نبی سب جہان والوں کے لیے رحمت تھے، مجھے اس رحمت سے فائدہ لینا ہے، اور نیک لوگوں کو اللہ زمین کا وارث بنائیں گے، اس لیے اپنے بچوں کی نیک تربیت کرنی ہے تاکہ کل وہ دنیا کی باغ دوڑ کو سنبھال لیں، اور قیامت کو یاد رکھنا ہے تاکہ نیک اعمال پر استقامت ملے۔ پوری سورت میں کیا تھا؟ اقترب للناس حسابہم، قیامت اور موت، اور بیچ میں انبیاء کرام۔ اب اگلی سورت پھر قیامت کے تذکرے سے شروع ہوگی۔